रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
सुर्खेतको न्युकोटेश्वर टारी सोलिङमा आगलागी अझै नियन्त्रण हुन सकेन।
दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सर्यो। असार 14 गते गर्ने सरकारको निर्णय। कक्षा 11 परीक्षा असार 1 गतेबाट हुने।
अफगानिस्तानको राजधानी काबुल स्थित कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा 80 जनाको ज्यान गयो, 350 भन्दा बढी घाइते।
र प्रधानमन्त्री कप क्रिकेटमा पश्चिमाञ्चलले पहिलो जित, मध्यमाञ्चल 95 रनले पराजित। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np का साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। सुर्खेतको वीरेन्द्रनगर 10 रहेको न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टरमा आग लागि भएको छ। बिहान 5 बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। प्रहरी त्यहाँ पुगे पनि दमकलको अभावमा आगो नियन्त्रण हुन नसकेको बताइएको छ। हाम्रा साथी मधुवन विशी आग लागि भएको स्थानमा पुग्नु भएको छ। मधुवनजी,
हजुर, सुचित्राजी,
के छ अहिले त्यहाँको अवस्था?
यहाँ सुर्खेतको यो न्यू कोटेश्वर टायर रिसोलिङ उद्योगमा झन्डै बिहान 5:30 बजेदेखि आग लागि भएको छ। यहाँ अहिलेसम्म कुनै पनि दमकलको प्रयास हुन नसक्दा आगो लागि नियन्त्रणमा आउन सकिरहेको छैन। यो बिचमा अहिले भर्खरै मात्र नेपाल प्रहरी, नेपाल आर्मीको टोली घटनास्थलतर्फ आइपुगेको छ र यहाँ अहिले यहाँको नेपाल एयरपोर्ट सुर्खेतको एयरपोर्टबाट सामान्य खालको एउटा पानी ट्याङ्की यहाँ आइपुगेको छ र यहाँ यसलाई निभाउने क्रम चलिरहेको छ। तर पनि दमकलको अभावमा यो भएको कारणले त्यति नियन्त्रणमा लिन सकिरहेको अवस्था छैन। यहाँनिर देख्न सक्छौँ हामी यतापट्टि गङ्गामाला पम्प डिजलको उद्योगलाई पनि अहिले प्रहरीले र नेपाल आर्मीले यसलाई नियन्त्रणमा लिने कोसिस गरिरहेको छ। योभन्दा अर्को उतापट्टिको धर्मना कामना अटो पार्क रहेको छ, यसको नजिकै, त्यहाँ पनि अहिले त्यसलाई सुरक्षा दिएको छ र पानी छ्याप्ने काम भएको छ। र बिहान 5:30 बजेदेखि लागेको आगो झन्डै 1 घन्टापछि यहाँ प्रहरी प्रशासन आइपुगेको कुरा यहाँका सर्वसाधारणहरूले गरेका छन् र अझै पनि नियन्त्रणमा आउन सकिरहेको छैन। सुचित्राजी,
आग लागि के कारणले भयो भन्ने केही थाहा भयो?
आग लागि त्यहाँ आग लागि एक्कासी सुतिरहेको बेला, भित्र मान्छे बसिरहेको बेला एकचोटि आवाज पत्केको भन्ने कुरा त्यहाँ बस्नुभएकोले गर्नुभयो। त्यसपछि एक्कासी आग लागि भयो, के कारणले भयो भन्ने कुरा एकछिन हुन सकेको छैन। विद्युत सट भएर आग लागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ र त्यहाँभित्र भएको सामानहरू पनि केही मात्रै थोरै मात्रामा निकाल्न पाए पनि थुप्रो सामानहरू भित्रै जलिरहेको अवस्था छ। अहिलेसम्म दुःखको कुरा के भन्नुपर्छ भने झन्डै आग लागि भएको 1 घन्टा बित्नै लागिसक्दा पनि अहिलेसम्म दमकल नआउनु, यहाँका सर्वसाधारणहरू एकदम आकर्षित हुनुहुन्छ, एउटा वीरेन्द्रनगर जस्तो ठाउँमा एकदम कलको प्रयास हुन नसक्नु यो आफैमा पनि एउटा नराम्रो हो भन्ने कुरा उहाँले गर्नुभएको छ। र यो कोटेश्वर टायर मात्रै नभएर त्योभन्दा यतापट्टि र उतापट्टि पनि आग लागि हुने सम्भावना यहाँ देखिएको छ र त्यो बिचमा अहिले मात्रै पानी ट्याङ्कीबाट केही रूपमा पानी छिर्ने काम भइरहेको छ र यसलाई नियन्त्रणमा आउन सकिरहेको छैन। यसलाई सम्बन्धित निकायले छिटो ध्यान दिएर यतातर्फ दमकलको प्रयास कुन ठाउँमा छ त्यो यतातिर पठाएर छिटोभन्दा छिटो नियन्त्रणमा गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने कुरा चाहिँ यहाँका आम सर्वसाधारण नागरिकहरूले गरिरहनु भएको छ।
के भन्छ प्रहरी प्रशासनले दमकलको व्यवस्था कहिलेसम्म हुन्छ भनेर उहाँसँग कुराकानी गर्नुभयो?
मैले प्रहरी प्रशासनसँग पनि भर्खरै मात्र बुझेको थिएँ र वीरेन्द्रनगरमा दमकल नभएको कुरा उहाँले जानकारी गराउनु भयो। यो बिचमा छिन्चुमा दमकल छ, आउँदैछ भन्ने कुराकानी गर्नुभएको छ र अहिले भर्खर मात्र यो एयरपोर्टको एउटा पानी छिर्ने ट्याङ्की चाहिँ यहाँ आइपुगेको छ र यसबाट केही रूपमा भए पनि पानी ट्याङ्की पानीबाट यसलाई चाहिँ अलिकति भए पनि राहत महसुस हुने खालको चाहिँ गरिया छ। यद्यपि जति रूपमा गर्नुपर्ने हो जति रूपमा अहिलेसम्म नियन्त्रणमा आउनुपर्ने हो झन्डै आग लागि भएको एक घन्टा बितिसक्दा पनि हुन सकिरहेको अवस्था छैन।
हस् त धन्यवाद मधुवनजी। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी मधुवन विसी सुर्खेतको वीरेन्द्रनगर 10 रहेको न्यू कोटेश्वर टायर रिसोलिङमा बिहान 5:30 भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। त्यहाँ प्रहरी प्रशासन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाल आर्मी पुगे पनि वीरेन्द्रनगरमा दमकल नभएको कारणले आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन भनेर हामीलाई जानकारी दिनुहुन्थ्यो।
सुर्तीजन्य पदार्थले विकासलाई अवरोध गर्छ भन्ने नारासहित हिजो विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। दिवसका अवसरमा स्थानीय मंगलगढी चोकबाट सुरु भएको रैलीले बजार परिक्रमा गरी सुर्खेतको बस पार्कमा पुगी कोटसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले परिवर्तनको शुरूआत आफैबाट शुरू गर्नुपर्ने भन्दै वीरेन्द्रनगरलाई सुर्तीजन्य पदार्थबाट टाढा राख्नका लागि आफ्नै परिवारबाट शुरू पहिले गर्नुपर्ने बताउनु भएको छ। वीरेन्द्रनगरलाई सुर्तीजन्य पदार्थ रहित क्षेत्र निर्माण गर्नका लागि आफू तयार रहेको उल्लेख गर्दै त्यसको सबैको निजी सरकारी क्षेत्र को साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। यो आर्थिक वर्षको 8 48 क्यान्सर देखेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। गत आर्थिक वर्षमा भने सिफारिस गरिएका 111 बिरामी मध्ये 68 क्यान्सर देखेको कार्यालयको तथ्याङ्क रहेको छ। नेपालमा 84,96,000 बढीले धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको उहाँको भनाइ छ। सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वार्षिक 1500 जनाको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ। अहिले 4,000 धेरै रासायनिक पदार्थ हुने भन्दै यसको सेवनले क्यान्सर मधुमेह दम लगायतका श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने पनि उहाँको भनाइ छ। पछिल्लो समय नेपालमा 50% सर्ने भन्दा नसर्ने खालका रोगका कारण धेरैको ज्यान जाने गरेको सरकारी तथ्याङ्क रहेको छ।
नयाँ शैक्षिक सत्र शुरू भएको झण्डै 2 बित्न लाग्दा समेत बर्दियाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूले पाठ्य पुस्तक नपाएको गुनासो गरेका छन्। यस्तै केही निजी विद्यालयका विद्यार्थीहरूले समेत पाठ्य पुस्तक नपाएको गुनासो गर्न थालेका छन्। बर्दियामा विशेष गरी ठाकुर बाबा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा आधारभूत र माध्यमिक विद्यालयमा समयमै पाठ्य पुस्तक उपलब्ध नहुँदा पढाउन समस्या भएको चुरे माध्यमिक विद्यालय बग्नाहाका प्रधानाध्यापक राजेश कुमार यादवले बताउनु भएको छ। बर्दियाको ठाकुर बाबा नगरपालिकामा कक्षा 6, 7, 8, 9, र 10 सबै पाठ्य पुस्तक नपाइएको विद्यार्थीहरूले गुनासो गरेका छन्। विद्यार्थीहरूले पूर्ण रूपमा पुस्तक नपाएपछि शिक्षकहरूले विद्यालयमा आउने बालबालिकाहरूलाई पुराना पुस्तकबाट पढाउनु परेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुशेश्वर प्रसाद चौधरीले बताउनु भएको छ। असारमा पहिलो चौमासिक परीक्षा हुने भए पनि अहिलेसम्म सबै विषयका पुस्तक उपलब्ध नहुँदा समस्या परेको विद्यार्थीहरूले गुनासो गरेका छन्। गणित लगायत मुख्य विषयका पुस्तक उपलब्ध नहुँदा एसई दिने परीक्षार्थी र 8 विद्यार्थी धेरै समस्यामा परेका छन्। भुरी गाउँका पुस्तक व्यवसायी चन्द्रमणि पौडेलले चुनावको कारण बताउँदै नेपालगञ्जबाटै पाठ्य पुस्तक उपलब्ध नभएकाले विद्यालयमा दिन नसकिएको बताउनु भएको छ। विद्यालयमा विद्यार्थीहरूले अहिलेसम्म पनि पाठ्य पुस्तक नपाउँदा अभिभावक विद्यालय व्यवस्थापन समिति स्रोत केन्द्रका स्रोत व्यक्ति र जिल्ला शिक्षा कार्यालयले चासो नदिएको विद्यार्थीहरूले गुनासो गरेका छन्। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सरकारले स्थानीय तहको त्यस दोस्रो चरणको चुनाव 14 गर्ने गरी नयाँ मिति तोकिएकोमा बाँकेका मुस्लिम समुदायले स्वागत गरेका छन्। रमजान महिनाको समाप्तिपछि निर्वाचनको मिति तोकिएका कारण मुस्लिम समुदायले सरकारको निर्णयको स्वागत गरेका हुन्। यसअघि सरकारले दोस्रो चरणमा जेठ 31 गर्ने निर्णय गरे पनि मुस्लिम समुदायले रमजान महिनामा निर्वाचन गर्न सरकारको ध्यान आकर्षण गराएका थिए। पछिल्लो पटक सरकारले 9 निर्वाचन मिति तोकेपछि बाँकेका मुस्लिम समुदाय आन्दोलनमा उत्रिएका थिए। मुस्लिम अगुवा मोहम्मद हारूनले सरकारले 14 निर्वाचन मिति तोकेकोमा मुस्लिम समुदायको माग र भावनाको कदर भएको बताउनु भएको छ। रमजान महिनापछि निर्वाचनको मिति तोकिएका कारण अब सबै मुस्लिम समुदाय मतदानमा सहभागी हुने अवस्था आएको उहाँले बताउनु भएको छ। इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान नेपालमा जेठ 14 आइतबारदेखि शुरू भएको छ।
सरकारले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश 2074 जारी गरेको छ। स्थानीय विकास मन्त्रालयले तयार पारेको आदेशलाई मन्त्री परिषदले स्वीकृत गरेको मन्त्रालयका सचिव दिनेश थपलियाले बताउनु भएको छ। स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचन पदाधिकारीहरू बीच कार्य विभाजन र सम्पादनमा समस्या हुन नदिन मन्त्रालयले आदेश जारी गरेको हो। यसअघि केन्द्रले गर्दै आएको काम स्थानीय सरकारमा पुगेको भन्दै थपलियाले स्थानीय तहको काम गर्दा सजिला काम गर्न पदाधिकारीहरू बीच होडबाजी चल्ने र बिग्रेका तथा अप्ठ्यारा कामको जिम्मा कसैले नलिने स्थिति अन्य अन्त्यका लागि पनि आदेश जारी गर्नु परेको बताउनु भएको छ। प्रमुख मेयरले नगर वा गाउँसभा र गाउँपालिकाको बैठक बोलाउने तथा गाउँपालिका वा नगरपालिकाको आवधिक वा वार्षिक कार्यक्रम वा बजेट तयार गरी सभामा पेश गर्नुपर्नेछ। यस्तै गाउँसभा वा नगर सभाको आह्वान र समापन गर्ने अधिकार पनि प्रमुख वा मेयरमा निहित हुने भएको छ। प्रमुख वा मेयरले उपप्रमुख वा उपमेयर कार्यपालिकाका सदस्यहरूलाई कार्य विभाजन नियमावली अनुसार कार्य विभाग कार्य जिम्मेवारी बाँडफाँड गर्नुपर्नेछ। आफ्नो क्षेत्रभित्र रहेका अव्यवस्थित बस्तीको व्यवस्थापन गर्ने, सरकारी जमिन ऐलाने जमिन वा प्रति जमिनमा भएको अतिक्रमण नियन्त्रण गर्ने जिम्मा पनि आदेशले प्रमुख वा मेयरलाई दिएको छ। आफ्नै स्थानीय तहभित्र कुनै पनि वाहनामा कुनै पनि हुने सिन्डिकेट कार्टेलिङ जस्तै कालो बजारी तथा अन्य कार्य रोक्न काम पनि प्रमुख वा मेयरको नै हुने भएको छ। नगरपालिका वा गाउँपालिकाभित्र जथाभावी जग्गा प्लटिङ वा कानून विपरीत हुने भू उपयोग रोक्ने, प्राकृतिक स्रोतको संरक्षण र उपयोग गर्ने सम्बन्धी नीति बनाएर कार्यान्वयन गर्ने काम पनि प्रमुख वा मेयरको हुने भएको छ। यस्तै गाउँपालिकाको प्रमुख वा नगरपालिकाको मेयरले 3 दिन भन्दा बढी समयका लागि आफ्नो तहबाट बाहिर जानु पर्दा उपप्रमुख वा उपमेयरलाई कार्यभार सुम्पिनु पर्ने व्यवस्था आदेशमा उल्लेख रहेको छ।
यसै गरी आदेशमा संविधानले प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूलाई तोकेको अधिकारलाई थप स्पष्ट पारेको जनाएको छ। आदेशमा गाउँपालिका वा नगरपालिकाका वडा अध्यक्षको 55 काम कर्तव्य र अधिकार तोकिएको छ। नाता प्रमाणित गर्ने, बहाल करको लेखाजोखा गर्नेदेखि नागरिकता लिन सिफारिस गर्ने अधिकार वडा अध्यक्षलाई दिएको छ। वडा अध्यक्षका धेरै काम प्रमाणित तथा सिफारिस गर्नेछन्, जसमा निशुल्क तथा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्नेदेखि विद्यालय कक्षा थप गर्नेसम्म रहेका छन्। प्रस्तावित आदेशमा वडा सदस्यहरूले गाउँ वा नगरसभाको निर्णय कार्यान्वयन गर्नेदेखि जिल्ला सभा र समन्वय समितिमा सचिवको रूपमा काम गर्नेसम्म अधिकार पाएका छन्।
जाजरकोटमा सबैजसो स्थानीय तहका कार्यालय भाडामा लिएको कार्यालयमा कार्यालयहरू रहेका छन्। आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याएको त्रिवेणी नलगाड नगरपालिकाको प्रमुख टेक बहादुर रावलले बताउनु भएको छ। जिल्लाका 7 स्थानीय तहमा भवन नहुँदा जनप्रतिनिधि भाडाको घरमा बस्न बाध्य भएका छन्। कहिले भने जनप्रतिनिधि बस्ने र कार्यालय सञ्चालन गर्ने उचित भवन नपाउँदा समस्या भएको गुनासो समेत गुनासो गरेका छन्। जिल्ला सदरमुकाममा रहेको भेरी नगरपालिकामा समेत भवन नहुँदा भाडाको घरमा प्रमुख र उपप्रमुखको कार्यालय स्थापना गरिएको छ। त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र कहाँ हुने भन्ने विवाद कायम रहेको छ। लह डाँडा गाउँले दल्लीमा केन्द्र बनाउनु पर्ने दावी गर्दै आएका छन् भने खगेनकोट रग्दा र भगवतीले मैनमा केन्द्र बनाउनु पर्ने माग गर्दै आएका छन्। नेपाल राजपत्रमा मैनमालाई केन्द्र तोकी पठाएको भए पनि जिल्लाका राजनीतिक दलले दल्लीलाई केन्द्र बनाउने निर्णय गरेपछि विवाद भएको हो। उच्च अदालत सुर्खेतले मनमै केन्द्र नमान्नुको कारण देखाउ आदेश पनि जारी गरिसकेको छ।
निर्वाचन आयोगले असार 14 गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका पदाधिकारीको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो। आयोगले असार 2 गते उम्मेद्वार मनोनयन गर्ने मिति तय गरेको छ। यसैगरी असार 5 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख गरिएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखिएको छैन। आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाले कार्यसूचीमा नराखेको हो।
दोस्रो चरणको चुनावका कारण कक्षा 11 परीक्षा असार 1 गतेदेखि सुरु हुने भएको छ। यसअघि असार 8 गतेदेखि सुरु हुने भनेको परीक्षा सरकारले असार 14 गते दोस्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि अगाडि सारिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दिल्ली रिमालले जानकारी दिनुभएको छ। उहाँका अनुसार परीक्षा असार 10 गतेसम्म सञ्चालन हुने भएको छ। परीक्षाको धेरै तयारी सकेको पनि उहाँले बताउनु भएको छ। परीक्षाका लागि प्रश्नपत्र छाप्ने र परीक्षा केन्द्र तोक्ने लगायतका सबै प्राविधिक तयारी सकिएको रिमालको भनाइ छ। चुनावकै कारण कक्षा 11 परीक्षा सरेको यो तेस्रो पटक हो।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर केही संक्षेपमा। निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा च्यातिएको मतपत्र एकिङ गरेर प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। भरतपुरमा मतपत्र च्यातिएपछि रोकिएको मतगणनाबारे निर्णय गर्न हिजो बसेको आयोगको बैठकले दलको प्रतिनिधिको रबरमा च्यातिएका मतपत्रको संख्या एकिङ गर्न निर्देशन दिएको हो। घटनाबारे छानबिन गर्न आयोगले गत सोमबार गीता प्रसाद तिमिल सेनाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो। निर्देशन अनुसार समितिले हिजो आयोग समक्ष प्रतिवेदन सम्मत बुझाइसकेको छ। आयोगका बुझाइएको प्रतिवेदनमा मतपत्र कति च्यातिएको हो भन्ने एकिङ विवरण नहुँदा अझै के गर्ने भन्ने निर्णय हुन सकिरहेको छैन। निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले घटनाबारे प्रतिवेदन पठाए पनि आयोगले च्यातिएको मतपत्र एकिङ गर्न भनेको हो। गत आइतबार राति भरतपुर महानगरपालिकाको 19 नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपानी र द्रोणराज शिवाकोटीले मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो। भरतपुर महानगरपालिकामा कंग्रेसको समर्थनमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल र एमालेकी देवी गेवाली बीच मेयरमा प्रतिस्पर्धा भइरहेको छ।
यस्तै नेकपा एमाले अवरोध गरेपछि संसद बैठक आज दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ। भरतपुरमा स्थगित भएको मतगणना शुरू गर्नुपर्ने माग राख्दै एमाले संसद बैठक चल्न नदिएको हो। एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना शुरू नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना शुरू गर्न माग गर्नुभएको हो।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आफ्नो दलले सरकारले गरेका उपलब्धिहरू जनतालाई बुझाउन नसकेको बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा दाहालले अरू राजनैतिक दलहरूले पीठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताउनु भएको छ। उहाँले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर जुट्न सांसदलाई निर्देशन पनि दिनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूलाई दिएको समय सकिएको छ। संवैधानिक व्यवस्था अनुसार एक साताको समय सहमतिको सरकार गठन नभएकाले आजबाट बहुमतीय प्रक्रिया शुरू हुनेछ। यसैबीच राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समय अन्तिम हिजो सर्वदलीय बैठक बोलाई यसलाई सदुपयोग गर्न आग्रह गर्नुभएको थियो। देशको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्न नेताहरूलाई राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको स्वकीय सचिव अधिकारीले जानकारी दिनुभएको छ।
सरकारले दोस्रो चरणको चुनावको मिति सारे पनि राष्ट्रिय जनता पार्टी सम्बद्ध संघीय गठबन्धनले चुनावमा भाग नलिने संकेत गरेको छ। हिजो बसेको गठबन्धनको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको छ। गठबन्धनले बैठकले आजदेखि 25 गतेसम्म आन्दोलन परिचालन समिति गठन गरेर चक्का जाम गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।
कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजना निर्माण क्षेत्र बलचौरमा बसोबास गराएका मुक्त कमैयालाई जग्गाको सट्टा भर्नादि अन्यत्र पुनर्स्थापित गरिएको छ। यस क्षेत्रमा बसोबास गराइएका 16 मुक्त कमैया परिवारलाई नजिकैको कटाक्षे गाउँमा जग्गा खरिद गरी पुनर्स्थापित गराइएपछि मूल नहर निर्माणमा देखिएको समस्या समाधान भएको हो।
पेरी खबरमा अब एउटा विदेशको खबर। अफगानिस्तानको राजधानी काबुल स्थित कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा परिकम्तीमा 80 जनाको ज्यान गएको छ। विस्फोटमा परि 350 भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था भने गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। राष्ट्रपतिको कार्यालय र विदेशी दूतावास रहेको क्षेत्र नजिकै सवारी साधनमा बम राखी विस्फोट गराएको सुरक्षा अधिकारीले बताएका छन्। विस्फोटको कारण भने फ्रान्सको दूतावासमा समेत क्षति पुगेको छ। विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। पछिल्लो समय अफगानिस्तानको कमजोरी सुरक्षा व्यवस्थालाई लिएर व्यापक आलोचना भइरहेको छ।
यस्तै अफगानिस्तानको काबुलमा हिजो भएको बम विस्फोटमा 5 जना नेपाली घाइते भएका छन्। विस्फोटमा 4 जना नेपालीलाई सामान्य र 1 जनालाई अलि बढी चोट लागेको पुष्टि भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो। घाइते 5 जनाको परिवारसँग सम्पर्क भएको र परिवारलाई यसबारे जानकारी गराई सकेको भन्दै उहाँले परिवारकै आग्रहमा घाइतेको नाम सार्वजनिक गर्न नमिल्ने बताउनु भएको छ। बम विस्फोटमा अन्य नेपाली परेको सम्भावना नरहेको भन्दै अफगानिस्तानमा रहेका आफन्तका बारेमा चिन्ता नलिन पनि परराष्ट्रका प्रवक्ता पौडेलले आग्रह गर्नुभएको छ। अफगानिस्तानको काबुलमा हिजो भएको बम विस्फोटमा 80 जनाको ज्यान गएको थियो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पश्चिमाञ्चलले पहिलो जित दर्ता गरेको छ। कृतिपुर मैदानमा भएको समय एका तेस्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई 95 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 203 रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले 41 ओभरमा अल आउट हुनु पूर्व 107 रन मात्रै बनाउन सकेको थियो। मध्यमाञ्चलका ईशान पाण्डेले 24 रन जोड्नु बाहेक अरू कुनै पनि ब्याट्सम्यानले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। मध्यमाञ्चललाई सस्तैमा समेट्न पश्चिमाञ्चलका रोहित कुमार पौडेल र लाल बहादुर अधिकारीले समान 3-3 विकेट लिनुभएको छ। खेलमा टस हारेर ब्याटिङको निम्ति पाएको पश्चिमाञ्चलले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 202 रन मात्र बनाएको हो। पश्चिमाञ्चलका सौरभ खनालले अभिजित 78 रन जोड्दा अनिल गुरुङले भने 28 रनको योगदान दिनुभएको थियो। यो जितसँगै पश्चिमाञ्चलले प्रतियोगिताको सेमी फाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ। प्रतियोगिता अन्तर्गत आज पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल भिड्ने भएका छन्। बीबाट दुई विभागीय टोली आर्मी र पुलिस क्लब सेमी फाइनलमा प्रवेश गरिसकेका छन्।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको न्यू कोटेश्वर टायर रिसोलिङमा आग लागि, अझै नियन्त्रण हुन सकेन।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचन फेरि सरी असार 14 गते गर्ने सरकारको निर्णय। कक्षा 11 परीक्षा असार 1 गतेबाट हुने।
अफगानिस्तानको राजधानी काबुल स्थित कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा 80 जनाको ज्यान गयो, 350 भन्दा बढी घाइते।
र प्रधानमन्त्री कप क्रिकेटमा पश्चिमाञ्चलको पहिलो जित, मध्य पश्चिमाञ्चल 95 रनले पराजित। हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।